आध्यात्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, अघिल्लो कार्यक्रममा हामीले हिब्रू 6:1-10 बाइबल अध्ययन गरिरहेका थियौं, जुनको विषय थियो खतरनाक संकेत चिन्ह, भौतारी जाने कुराको जोखिम। अनि हामी आज यही विषयलाई हिब्रू 6:10-20 निरन्तर जारी राख्नेछौ। एकपल्ट म अघिल्लो कार्यक्रममा अध्ययन गरेको शास्त्र खण्ड पढिदिन्छु। यहाँ यस प्रकार लेखिएको छ, हिब्रू 6:1-9 हिब्रू 6:1-9 यसकारण ख्रीष्ट सम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोडेर हामी परिपक्वतातर्फ बढौं, मृत्युतिर लैजाने कर्महरूबाट पश्चाताप र परमेश्वरमाथिको विश्वासका कुराको जग फेरि नबसालौं। विभिन्न बप्तिस्माहरू सम्बन्धी शिक्षा, हात राख्ने काम, मरेकाहरूको पुनरुत्थान, अनन्त दण्ड जस्ता कुराहरूको जग फेरि नबसालौं। यदि परमेश्वरको अनुमति भयो भने हामी यसो गर्नेछौं, किनकि तिनीहरू जसले एकचोटि ज्योति पाएर स्वर्गीय वरदान चाखेका छन् र पवित्र आत्माका सहभागी भएका छन् र परमेश्वरको उक्तम वचनको र आउने युगका शक्तिको स्वाद चाखेका छन्, त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरू पतित भए भने त तिनीहरूलाई पश्चाताप गर्ने स्थितिमा फेरि ल्याउनु असम्भव छ, किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरको पुत्रलाई फेरि क्रूसमा टाङ्छन् र खुलमखुला उहाँको अपमान गर्दछन्। जुन जमिनले आफूमाथि सधैँ वर्षने पानी पिउँछ र मानिसहरूको निम्ति खनजोत गरिएको छ र तिनीहरूका निम्ति मनपर्ने अन्न बाली उमार्छ, त्यस जमिनले परमेश्वरबाट आशिष पाउँछ, तर त्यसैले काँडा र सिउँडीहरू उमार्यो भने त्यो बेकम्मा हुन्छ र परमेश्वरको सराप पर्न सक्छ, अन्त्यमा त्यो जलाइन्छ। हामीले यस्ता कुरा भने तापनि तिमीहरूका विषयमा चाहिँ प्रिय हो, मुक्ति सम्बन्धीका अझ असल कुराको बारेमा हामी निश्चित छौं। मित्र, विशेष गरेर 6:4-9 त्यो खण्डलाई विभिन्न अर्थ खुलाइहरू व्याख्याहरू दिइएका छन्, जुनको बारेमा अघिल्ला कार्यक्रममा विवरणसहित देखेका थियौं र जुन अर्थ खुलाइहरूको मैले असहमत जनाएको थिएँ वा ग्रहण गरेको थिइन अनि त्यसको कारण पनि बताएको थिएँ। मैले यस खण्डको विषयमा सबभन्दा पहिले तपाईँको ध्यान आकर्षण यस कुरामा खिचेको थिएँ कि लेखक यो अनुच्छेदमा उद्धारको प्रश्नसँग कति पनि छलफल गरिरहेका छैनन्, व्यवहार गरिरहेका छैनन्। म विश्वास गर्दछु कि लेखकले उद्धार पाएका मानिसहरूको बारेमा वर्णन गरिरहेका थिए, तिनीहरू जसले एकपल्ट ज्योति पाएथे अनि स्वर्गीय दानहरूलाई चाखेथे र पवित्र आत्माको भागी बनाइएथे अनि परमेश्वरको उक्तम वचन र आउँदो युगको सामर्थ्यहरूको स्वाद चाखेथे। यो हामी हिब्रू 6:4-5 देख्छौं। मित्र, यो सन्दर्भ विषयवस्तुको सम्पूर्ण भावहरूले यो प्रकट गर्दछ कि लेखकले पुरस्कार वा इनामको बारेमा कुरा गरिरहेका थिए जुन उद्धारका परिणामहरू हुन्। पद 6 लेखक भन्छन्, यदि पतित भए भने तिनीहरूलाई पश्चातापको निम्ति फेरि नयाँ बनाउन असम्भव छ। ध्यान दिनुहोस्, पश्चातापको निम्ति, उद्धारको वा मुक्तिको निम्ति होइन। पश्चाताप एक त्यस्तो कुरो हो जुन परमेश्वरले विश्वासीहरूलाई गर्न भन्नुभएको छ। उदाहरणको निम्ति एसिया माइनरका 7 मण्डलीहरूलाई लेखिएको 7 पत्रहरू पढ्नुहोस्।
जुन प्रकाश 2 र 3 अध्यायमा उल्लेख छ, उहाँले हरेक ती मण्डलीहरूलाई प्रस्ताव गर्न भन्नुहुन्छ। त्यो नै विश्वासीहरूको लागि उहाँको सन्देश हो। यसरी यस शास्त्र खण्डमा हिब्रूको लेखक उद्धार वा मुक्तिको फलको बारेमा कुरा गरिरहेका छन्, उद्धारको जड़को बारेमा होइन। फेरि पद 9 को ध्यान दिनुहोस्। तर प्रियहरू हो, हामीले यसरी बोले तापनि तिमीहरूको विषयमा असल कुराहरूकै र मुक्तिसँग सम्बन्ध राख्ने कुराहरूकै भरोसा राखेका छौं। यहाँ ध्यान दिनुहोस् कि लेखक उद्धारको बारेमा कुरा गरिरहेका छैनन्, तर मुक्तिसँग सम्बन्ध राख्ने कुराहरूकै बारेमा कुरा गरिरहेका छन्। लेखक यहाँ क्रिस्टियन जीवनको फलको बारेमा र परिणामस्वरूप उसका आउने इनाम वा पुरस्कारको बारेमा कुरा गरिरहेका छन्। यो अनुच्छेदको सम्पूर्ण भाव यो हो, लेखकले आफ्ना पुरस्कार वा इनाम हराउने गुम गर्ने कुराको सम्भावनाको बारेमा कुरा गरिरहेका छन्। पाउले पनि पहिलो कुरन्ती 3:11-15 पदमा भने, त्यहाँ हाम्रा सम्पूर्ण कामहरू जलेर नष्ट हुनेछ, ताकि हामीसँग कुनै कुरा बाँकी रहने छैन जुनको लागि हामी पुरस्कृत हुन सक्छौं वा हामी त्यस बेला पुरस्कार रहित हुनेछौ। मित्र, हामी हाम्रा क्रिस्टियन जीवन जिउने बारेमा र जे काम गर्छौं त्यसमा होसियार हुन आवश्यक छ। हामीले यसको बारेमा अघिल्ला दिनहरूमा विवरणसहित देखिसकेका छौं। अनि यो 6 अध्यायको चाबी पद 9 हो जुनको ध्यान दिनुहोस्। यहाँ लेखेको छ, हामीले यस्ता कुरा भने तापनि तिमीहरूका विषयमा चाहिँ प्रिय हो, मुक्ति सम्बन्धीका अझ असल कुराको बारेमा हामी निश्चित छौं। लेखक हिब्रु विश्वासीहरूलाई भनिरहेका छन्, मैले भरोसा राखेको छु कि तिमीहरू परमेश्वरको लागि जिउन गइरहेका छौ र तिमीहरू ख्रिस्टमा सधैँ बालक रहने छैनौ तर बढ्ने छौ। अनि हिब्रु 6:10 पदमा लेखिएको छ, परमेश्वर अन्यायी हुनुहुन्न र तिमीहरूका काम र उहाँको खातिर सन्तहरूको सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्नुहुन्न। तिमीहरू अझै पनि त्यस्तै सेवा गरिराखेका छौ। काम र परिश्रमले तपाईँलाई मुक्ति वा उद्धार दिँदैन, तर यदि तपाईँ उद्धार पाउनु भएको जन हुनुहुन्छ भने यो नै कारण तपाईँ पुरस्कृत गरिनुहुनेछ। त्यहाँ नै असल कामहरू आउँछन्। यद्यपि तिनीहरूले तपाईँका उद्धार वा मुक्तिसँग गर्नुपर्ने कुनै कुरा नभए तापनि तिनीहरूसँग निश्चय नै विश्वासीहरूको जीवनमा अति नै महत्वपूर्ण भाग छ। 11 पदमा लेखिएको छ, हामी चाहन्छौ कि तिमीहरू प्रत्येकले आफ्ना सम्पूर्ण आशा प्राप्त गर्नको निम्ति अन्त्य समय त्यही तर्पता त्यही तत्परता देखाउनेछौ। हामीलाई त्यो अन्तसम्म आशाको पूरा निश्चयताको आवश्यक छ। अनि 12 पदमा लेखिएको छ, यस उद्देश्यले कि तिमीहरू सुस्त हुने छैनौ तर तिनीहरूका अनुकरण गर्नेछौ जुनहरू विश्वास र धैर्यद्वारा प्रतिज्ञाका हकदार हुन्छन्। हामीलाई यो भनिएको छ कि परमेश्वरले हामीसँग प्रतिज्ञाहरू बनाउनु भएको छ यदि हामी विश्वासयोग्य हुन्छौ भने। अनि 13 पदमा भनिएको छ, परमेश्वरले अब्राहमलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्दा अझ ठूला अरू कुनै नभएकोले आफ्नै नाउँमा यसो भनेर शपथ खानुभयो। 14 पद, म निश्चय तलाई आशिष दिनेछु र तेरो वृद्धि गर्नेछु। परमेश्वरले यस कुराको अब्राहमसँग प्रतिज्ञा गर्नु भएथ्यो। उत्पत्ति 22:15-18 हिब्रू 11:19 यो देख्छौ। अनि 15 पदमा लेखिएको छ, र यसरी धैर्य धारण गरेर अब्राहमले प्रतिज्ञा प्राप्त गरे। मित्र, यहाँ के त्यस्तो कुरो छ जुन अति नै अद्भुत छ? अब्राहमले धीरजसँग सहे र परमेश्वरलाई भरोसा गर्ने कामद्वारा नयाँ विश्वास निश्चयता आयो। तपाईँ अनुग्रहमा र उहाँको ज्ञानमा परमेश्वरको वचनको अध्ययन गर्ने कामद्वारा बढ्नुहुन्छ। यसले तपाईँलाई भरोसा र निश्चयताको त्यो स्थानमा ल्याउँछ जुनको अस्वीकार गर्न सकिँदैन। 16 पदमा लेखिएको छ, मानिसहरू आफूभन्दा ठूलाको नाउँमा शपथ खान्छन् र तिनीहरूको हरेक वाद विवाद शपथबाटै पक्का गरिन्छ। जब मानिसहरूले शपथसँग कुनै कथनको पुष्टि गर्दछन्, यो हरेक वाद विवाद वा झगडाको अन्त हो। अनि 17 पदमा लेखिएको छ, परमेश्वरले आफ्नो प्रतिज्ञाका हकदारहरूलाई बदली हुन नसक्ने उहाँको अभिप्राय पक्का गरी देखाउन चाहनुभयो। उहाँले शपथ खाएर नै त्यो निश्चय गरिदिनुभयो। जब परमेश्वरले यस प्रकारको काम गर्नुहुन्छ, उहाँलाई शपथ लिन आवश्यक छैन, तर उहाँले त्यो गर्नुहुन्छ यो स्पष्ट गर्नलाई कि यो कति धेरै महत्वपूर्ण छ। अनि 18 पदमा लेखिएको छ, बदली हुन नसक्ने ती दुई कुराहरूमा परमेश्वर असत्य ठहरिन असम्भव छ। यसै कारण हामी शपथ लिनेहरूले हाम्रा सामु राखिदिएको आशा प्राप्त गर्ने ठूलो हौसला पाएका छौं, दुईवटा कहिले बदलिन नसक्ने कुराहरूद्वारा। अमित्र, यी दुईवटा कहिले नबदलिने कुराहरू के हुन् त? परमप्रभुले उत्पत्ति 15:4-5 पद अनुसार आकाशका अनगन्ती ताराहरू झै अब्राहमलाई उसका सन्तानहरूको प्रतिज्ञा गर्नुभयो। त्यसपछि उत्पत्ति 22:16-18 पद अनुसार पछिबाट उहाँले शपथसँग आफ्नो प्रतिज्ञाको पुष्टि गर्नुभयो। परमेश्वरले दोस्रो कहिले बदलिन नसक्ने कुरा उहाँको शपथद्वारा प्रतिज्ञाको आफ्नो कहिले बदलिन नसक्ने प्रतिज्ञाको पुष्टि गर्नुभयो। यी दुई कहिले बदलिन नसक्ने कुराहरूले अब्राहमलाई उत्साह र निश्चयता दियो। अहिले आज हाम्रो लागि ती दुई बदलिन नसक्ने नबदलिने कुराहरू के हुन् त? हामीसँग हाम्रो उत्साहको लागि अब्राहमलाई दिएको प्रतिज्ञा मात्र छैन, तर उही समयमा हामीसँग परमेश्वरको प्रेमको अति नै धेरै धनी प्रकाश छ, अर्थात उहाँको पुत्रको उपहार, पहिलो ख्रिष्टको मृत्यु र पुनरुत्थान, र दोस्रो उहाँको स्वर्गारोहण र हाम्रो लागि त्यहाँ उहाँको अन्तर्विन्ती। यी दुई कहिले बदलिन नसक्ने कुराहरू हुन्। यी चार महान तथ्यहरूले हामीलाई निश्चयता वा भरोसा दिन्छ र त्यो शरणको प्रदान गर्दछ जुनमा हामी आश्रित हुन सक्छौ वा जुनको पक्रन सक्छौ। लेखिएको छ, हाम्रा सामु राखिएको आशालाई पक्रनको निम्ति शरण लिनलाई दगुरेकाहरूले। यसले हामीलाई शरणका सरहरूको याद दिलाउँछ जुन परमेश्वरले इसरायलका सन्तानहरूको लागि प्रबन्ध गरिदिनु भएको थियो। गन्ती 35 व्यवस्था 19 र यहोशू 20-21 अध्यायमा ती शरणका सरहरूले ख्रिष्टको रूपकको रूपमा सेवा गर्दथ्यो, मृत्युबाट पापीहरूलाई शरण दिँदै। यो त्यो मानिसको निम्ति अति नै महान अद्भुत प्रबन्ध थियो जसले भूत भूलचुकमा वा अन्जानमा कसैलाई मारे। हुन सक्छ जसलाई मारे थिए उसको दाजु वा भाइले बदला उससँग लिन चाहन्थ्यो। यसरी त्यो दोषी व्यक्ति शरणको शरमा भागी जान सक्थे जहाँ उसलाई सुरक्षित गरिन्थे र उसको मुद्दाको छानबिन जाँच गरिन्थ्यो। यदि उसलाई जानबुझमा सोच विचार गरी हत्याको रूपमा दोषी नपाइए उनी प्रधान पुजारी नमरुन्जेलसम्म त्यस शरणको सहरभित्र रहनै पर्दथ्यो। ओ, यससँग हाम्रो नीति आज कस्तो तस्विर छ! यसले यो प्रकट गर्दछ कि ख्रिष्ट हाम्रो शरण हुनुहुन्छ। मेरो मित्र, मलाई पहिले नै अदालतमा लगिसकिएको छ र जाँच पड़तालमा मलाई दोषी भेटाइयो, म पापी भेटाइए, अनि मलाई दिएको दण्ड मृत्यु थियो अनि यसको पहिले नै पूरा गरियो, चुक्ता गरियो। देख्नुभयो, ख्रिष्टले मेरो निम्ति दण्डको बोक्नुभयो। उहाँ मेरो स्थानमा मर्नुभएकोले गर्दा म स्वतन्त्र भएँ। मलाई पापको दण्डबाट छुटकारा दिइएको छ। कहिले पनि मैले यसको निम्ति उत्तर वा जवाब दिनु पर्दैन। अहिले म बाहिर गएर उहाँलाई सेवा गर्न स्वतन्त्र छु। अहिले मसँग पुनरुत्थित उद्धारकर्ता प्रधान पुजारी हुनुहुन्छ जसका म जान सक्छु। ओ, यसले मेरो उद्धारकर्ताको कति अद्भुत तस्विर दिन्छ! प्रेरित पाउलले कुरन्थीहरूलाई लेखे पहिलो कुरन्थी 10:11 पदमा, अब उदाहरणको निम्ति यी सबै कुराहरू तिनीहरूमाथि आइपरे र हाम्रो चेतावनीको निम्ति लेखिएका हुन् जसमाथि संसारका अन्तहरू आइपुगेका छन्। उदाहरणहरू रूपकहरू हुन् र मल्किसेदेक ख्रिष्टको रूपक हुन्। लाखौं कुराहरू रेकर्ड गर्न सकिन्थे, तर परमेश्वरले खालि ती कुराहरूको रेकर्ड गर्न चुन्नुभयो किनभने तिनीहरूले हामीलाई उहाँको हाम्रो समझ र उहाँसँगको हाम्रो सम्बन्धमा बढ्न योग्य बनाउँछ। 19-20 पदमा लेखिएको छ, हाम्रा आत्माको निम्ति दृढ र सुनिश्चित सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ। यो आशा पर्दाभित्रको पवित्र स्थानमा प्रवेश गर्दछ जहाँ हाम्रो पक्षमा अग्रदूत भएर मल्किसदेकको दर्जा अनुसार येशु प्रधान पुजारी भई प्रवेश गर्नुभएको छ। जब ख्रिस्ट स्वर्गीयमा फर्केर जानुभयो, उहाँले आफ्नो प्रधान पुजारीको काम शुरू गर्नुभयो। लेखिएको छ, पर्दाको भित्रपट्टिको स्थानसम्म प्रवेश गर्दछ। प्रधान पुजारीको रूपमा ख्रिष्ट स्वर्गीयमा मन्दिरभित्र प्रवेश गर्नुभयो। उहाँ पर्दाभित्र भएर महापवित्र स्थानमा परमेश्वरको उपस्थितिमा प्रवेश गर्नुभयो। त्यसपछि उहाँ परमेश्वरको पिताको दाहिने हातमा बस्नुभयो। अहिले हारून र प्रभु येशू ख्रिष्ट बीच एक भिन्नता यो छ कि हारून कहिले पनि बसेनन्। पवित्र वासस्थानमा वा भेट हुने पालमा कुनै बस्ने सीटहरू थिएन। त्यहाँ कृपा आसन थियो, तर त्यसले परमेश्वरको सिंहासनको चित्रित गर्दथ्यो। हारून खाली हतार हतार चाँडो चाँडो त्यहाँभित्र पस्थ्यो र हतार हतार चाँडो चाँडो बाहिर निस्कि आउँथ्यो। तर तपाईँ र मसँग उच्च श्रेष्ठ प्रधान पुजारी हुनुहुन्छ। उहाँ त्यहाँभित्र गइसक्नु भएको छ, उहाँ बसिसक्नु भएको छ, उहाँसँग पूर्ण पूरा गरिएको उद्धार छ। ख्रिस्ट येशू अग्रदूत हुनुहुन्छ, जुनले यो सूचित गर्दछ कि अरूहरूले पछ्याउनु पर्छ। भनिएको छ यो आशा चाहिँ हामीसित आशाको लंगर जस्तै छ। अब्राहमसँग उसको दिनमा भएको उत्साह भन्दा हामीसँग अझ महान उत्साह छ, किनभने हाम्रो प्रधान पुजारी हाम्रो निम्ति परमेश्वरको उपस्थितिमा अगाडि नै प्रवेश गरिसक्नु भएको छ र उहाँ त्यहाँ हाम्रो निम्ति आज अन्तर्विन्ती गरिरहनु भएको छ। परमेश्वर आजको यो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिनुभएको होस्। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847335679, 8470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।